FM
94 MHz कृष्णसार जत्तिकै तेज। अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिय स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको शुरूमा मुख्य मुख्य खबरका शीर्षकहरू।
स्थानीय तह पुनर्संरचनाका लागि बाँकेमा दुई प्रस्तावको तयारी, प्रदेश नम्बर 5 उच्च अदालत तुलसीपुरमा, 6 सुर्खेतमा तोकियो।
नेपालगंज उद्योग वाणिज्य संघको डेलिगेशन टोली काठमाडौँमा, टोलीद्वारा विद्युत समस्या सम्बोधनबारे प्रधानमन्त्री दाहालको ध्यान आकर्षण।
जुम्लाबाट 16 करोड़को स्याउ निर्यात, निर्यात प्रतिशत अझै बढ्ने, महिला बालबालिका कार्यालय कालीकोटमा, हाकिमकै कार्यकक्षमा मदिरा पार्टी।
र अदालतले आदेश दिँदा पनि नेपालगंजमा चिल्ड्रेन पार्क निर्माणमा बेवास्ता।
QFX सिनेमाज बागेश्वरीमा यहाँहरूलाई स्वागत छ।
अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायक सिटमा कफी, कोक र पपकर्नको मजा लिँदै 2D र 3Dमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगंजमै।
पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगंजकै पहिलो अत्याधुनिक सिनेमा हल। बुकिङ तथा लोयल्टी मेम्बर बन्न सम्पर्क बागेश्वरी .qfxcinemas.com वा फोन नम्बर 41 13 30।
अब पश्चिम डायरी विस्तारमा। सुरुमा स्थानीय पुनर्संरचनाका लागि बाँकेमा दुईवटा प्रस्ताव आयोग समक्ष पठाउने तयारी भएको छ। त्यसको अन्तिम टुङ्गो आज मात्रै लाग्ने भएको छ। स्थानीय तह पुनर्संरचनाका लागि बाँकेबाट दुईवटा प्रस्ताव आयोग समक्ष सिफारिश गरिने भएको छ। स्थानीय तह पुनर्संरचना जिल्ला स्तरीय प्राविधिक सहयोग समितिको हिजो जिल्ला विकास समिति बाँकेमा बसेको बैठकमा दुई प्रस्ताव सिफारिश गर्ने दलहरूबीच सहमति भएको हो। आयोगका बाँकेका लागि शुरूमा 6 स्थानीय तहको प्रस्ताव गरेको थियो। आयोगका अध्यक्ष बालानन्द शर्मासँगको छलफलका आधारमा दुईवटा प्रस्ताव सिफारिश गर्ने निर्णयमा पुगिएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक आईबी खरेलले जानकारी दिनुभयो। हिजोको बैठकले नै अन्तिम निर्णय गर्ने भने पनि नेपाली कंग्रेसले आन्तरिक छलफलका लागि समय मागेपछि आज पुनः बस्ने गरी समितिको बैठक स्थगित भएको छ। दलहरूले बाँकेमा 7 र 9 स्थानीय तहको संख्या निर्धारणका लागि आयोगमा सिफारिश गर्न लागेका हुन्। शुरूमा बाँकेका लागि 6 तह प्रस्ताव गरेको आयोग एक स्थानीय तह थप्न सहमत भएको स्रोतले जनाएको छ। बाँकेमा नेपालगंज उपमहानगरपालिका र कोलपुर नगरपालिका विद्यमान छन्। बाँकी 5 वा 7 गाउँपालिका कसरी निर्धारण गर्ने, त्यसको केन्द्र कहाँ राख्ने भन्ने विषयमा दलहरूबीच अन्तिम सहमति हुन बाँकी रहेको छ। साईगाउँ, बेलुभा, रनियापुर, बेलहरी, गनापुर लगायतका केही गाविस कुन स्थानीय तहमा राख्ने भन्ने विषयमा दलहरूबीच आन्तरिक र द्विपक्षीय तथा बहुपक्षीय छलफल चलिरहेको छ। बाँकेमा 7 वा 9 स्थानीय तह भए पनि राप्तीपारी बगोडा क्षेत्रका 6 गाविसलाई एउटा गाउँपालिका निर्माणका लागि दलहरूबीच सहमति भएको छ। आजको लोकप्रिय सन्देशमा खबर छापिएको छ।
यसैबीच प्रदेश नम्बर 5 उच्च अदालत दाङको तुलसीपुरमै हुने भएको छ। बुधबार मन्त्री परिषदको बैठकले 7 प्रदेशको मुकाम रहने स्थान तोकेको छ, जसमा प्रदेश नम्बर 5 उच्च अदालत दाङको तुलसीपुरमा रहने उल्लेख गरिएको छ। संसदले 14 पुनरावेदन अदालत विघटन गरी 7 उच्च अदालत गठन गर्ने विधेयक यसै साथ पारित गरेको थियो। नेपालको संविधानले 7 प्रदेशमा एक एक उच्च अदालत रहने व्यवस्था गरेको छ। आगामी असोज 3 गते भित्रमा उच्च अदालत गठन भइसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। यसैलाई मध्यनजर गरेर सरकारले 7 उच्च अदालत रहने स्थान तोकेको हो, जस अनुसार प्रदेश नम्बर 1 विराटनगर, 2 जनकपुर, 3 ललितपुर, 4 पोखरा, 5 दाङको तुलसीपुर, 6 सुर्खेत र 7 नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहने निर्णय बुधबारको मन्त्री परिषद बैठकले गरेको छ। प्रदेश नम्बर 5 उच्च अदालत दाङमै हुने भएपछि प्रान्तीय राजधानी दाङमै हुने प्राय निश्चित भएको छ। दाङको तुलसीपुरमा उच्च अदालत बनाउने मन्त्री परिषदको निर्णय भएसँगै प्रान्तीय राजधानी पनि दाङमै हुने बलियो आधार बनेको छ। संविधानमा जहाँ उच्च अदालत हुन्छ त्यहाँ प्रान्तीय राजधानी बनाइने व्यवस्था छ। हालका प्रदेशमा दुई भन्दा बढी पुनरावेदन अदालत रहेकोमा अब एउटालाई उच्च अदालत र अर्कोलाई उच्च अदालतकै अर्को इजलासका रूपमा मान्यता दिइनेछ। नयाँ संविधानले सर्वोच्च उच्च र जिल्ला अदालत गरी तीन तहको न्याय प्रणाली व्यवस्था गरेकाले पुनरावेदन अदालत खारेज गरी उच्च अदालत गठन हुन लागेका हुन्। पुनरावेदन अदालतमा छिन्न बाँकी मुद्दा निवेदन वा प्रतिवेदनहरू सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सम्बन्धित उच्च अदालतमा सारिनेछन्। उच्च अदालतबाट शुरू कार्यवाही र किनारा हुने मुद्दाका साथै आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्रका जिल्ला अदालतले गरेका फैसलाको पुनरावेदन सुन्ने अधिकार उच्च अदालतलाई हुनेछ। आजको तुलसीपुर अनलाइनमा दीपक बोहराले खबर लेख्नु भएको छ।
नेपालगंजको विद्युत समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ। डेलिगेशनका लागि काठमाडौँ पुगेको नेपालगंज उद्योग वाणिज्य संघको टोलीले हिजो प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको हो। चार दशक भन्दा बढ़ी समयदेखि नेपालगंजमा भारतीय विद्युत वितरण गरिँदै आएको छ। सम्झौता अनुसार भारतले नेपालगंजका लागि 5 देखि 12 मेगावाट विद्युत दिइरहेको छ। संघका अध्यक्ष नन्दलाल वैश्य नेतृत्वको प्रतिनिधि मण्डलले नेपालगंजको विद्युत समस्यालाई गम्भीरताका साथ लिदिन आग्रह गरेको छ। सद्भाव दैनिकमा खबर छ।
जुम्लाबाट यो वर्ष 16 करोड़ रूपियाँको स्याउ निर्यात भएको छ। गत वर्ष 14 करोड़ रूपियाँको निर्यात भएको थियो। व्यापारीले किसानको बगैँचामै पुगेर 60 रूपियाँ किलोको दरले स्याउ किनेका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्राविधिक साई खेमराज साईका अनुसार यहाँको स्याउ नेपालगंज सुर्खेत बुटोल पोखरा धनगढ़ी काठमाडौँ लगायतका शहरमा पुगेको छ। पोहोरको तुलनामा उत्पादन 25% घटे पनि मूल्य बढ़ेका कारण किसानको आमदानी बढ़ी भएको हो। प्राविधिक साई साईका अनुसार यो वर्ष 850 हेक्टर जग्गामा 3,160 टन स्याउ उत्पादन भएको छ। जुम्लाबाट स्याउ निर्यातको क्रम जारी रहेकाले निर्यात अझै बढ़न सक्ने जनाइएको छ। पोहोर कुल उत्पादनको 60% निर्यात भएकोमा यस वर्षको अहिलेसम्म 55% निर्यात भइसकेको जनाइएको छ। असोज पहिलो हप्तासम्म स्याउ निर्यात भइरहने भएकाले निर्यात प्रतिशत पोहोरभन्दा माथि जान सक्ने अनुमान गरिएको छ। बुढाले जुम्लाबाट यो खबर आजको नागरिक दैनिकमा लेख्नु भएको छ।
सरकारी पोसाकमै हाकिमकै कार्यकक्षमा कालीकोटमा दिउँसै मदिरा पार्टी गरिएको छ। केही दिनअघि महिला तथा बालबालिका कार्यालयमा दिनरातै कार्यालय समयमै भव्य मदिरा पार्टी भएको रहस्य खुलेको हो। कार्यालय समयमै महिला तथा बालबालिका अधिकृत सीता थापा मगरकी कार्यकक्षमा मदिरा पार्टीको मुख्य कारण थियो बालबालिका र महिलाको क्षमता विकास शीघ्र विकास लगायतका कार्यक्रमबाट बचाएको रकम सक्ने। कार्यालय बाहिर सेवाग्राहीको घुइचो रहेकै बेला भित्र कर्मचारी मदिरा पार्टीमा झुम्बेका थिए। कार्यालय प्रमुखको कोठाको चुकुल चलाएर भित्र पार्टी गरिएको हो। नाम नबताउने शर्तमै कर्मचारीले भने यहाँ त प्राय कार्यालयका शिव विकास तथा अन्य कार्यक्रम तालिम भएको दिनमा रकम बचाएर मदिरा पार्टी हुने गरेको छ। आजको नागरिक पश्चिमेलीमा पवित्र कुमार साईले खबर लेख्नु भएको छ।
मानिसको दैनिक जीवन व्यस्त भइरहेको बेला बालबालिकाको खेल्न पाउने अधिकारलाई सुरक्षित गर्न अदालतमा दायर गरिएको रिटबारे आदेश हुँदा पनि कार्यान्वयन पक्षमा समस्या देखा परेको पाइएको छ। 2071 साल फागुन महिनामा बाल अधिकारको खेल्न पाउने अधिकार सुरक्षित गर्नका लागि अधिवक्ता विश्वजित तिवारी बलबहादुर चन्द्र विनोद पाण्डेले दायर गरेको रिट उपर सुनवाई गर्दै पुनरावेदन अदालत नेपालगंजले बागेश्वरी मन्दिरको पूर्वी क्षेत्रमा रहेको 7 कट्ठा खाली जग्गामा चिल्ड्रेन पार्क निर्माण गरी बालबालिकाको अधिकार सुनिश्चित गर्नु भन्दै आदेश गरे पनि नेपालगंज उपमहानगरपालिकाले 30 वटा कटेरो पसलहरूलाई मासिक 30,000 रूपियाँ भाडामा सञ्चालन गर्दै आएको खुलेको छ। 2072 साल चैत्र 24 गते पुनरावेदन अदालत नेपालगंजले विपक्षी नेपालगंज उपमहानगरपालिका र कार्यकारी अधिकृतलाई परामर्श गर्दै तत्काल चिल्ड्रेन पार्क निर्माणमा तदारूकता देखाउन आदेश गरेको थियो। दैनिक नेपालगंजमा खबर छ।
जमीनको हकबाट वञ्चित हुनुपर्ने जस्ता विभेदपूर्ण व्यवहार राज्यबाट भएको भन्दै मोही किसानले हिजो नेपालगंजमा प्रदर्शन गरेका छन्। पुस्तो बित्न लागेको जग्गा आफ्नो नाममा नहुँदा विभिन्न खाले सेवा सुविधाबाट वञ्चित हुन परेको गुनासो गर्दै उनीहरूले र्याली निकालेका थिए। खेतमा पसिना चुहाएर अन्न फलाउनेहरू भोकै मर्नुपर्ने अवस्थालाई राज्यले विभेदकारी चल खेलेको मोही किसानले बताए। आजको सद्भाव दैनिकमा खबर छ। पश्चिम डायरीमा बाँकेमा निजी वनको अवस्था।
निजी वनको अवस्था मैले सरस्वती हेर्दाखेरि राम्रै छ। यहाँ चाहिँ अब अरू जात होइन कि बढी विशेष गरी मसलाको चाहिँ लगाउनलाई धेरै उत्प्रेरित पनि छन्।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै असहाय एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363899।
आज पनि डाक्टर, बिहान पनि डाक्टर, दिउँसो डाक्टर, राति पनि डाक्टर, त्यहाँ त पुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
याद गर्नुहोस्, हरेक बिहिबार दिउँसो 1 बजेदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञद्वारा चेक जाँच हुन्छ। साथै हरेक शुक्रबार दिउँसो 2 बजेदेखि हात जोड्नी, नसा तथा मेरुदण्ड रोग विशेषज्ञद्वारा चेक जाँच पनि हुन्छ। आजै आफ्नो नाम दर्ता गराउनुहोस्। सम्पर्क फोन नम्बर 081560063, खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
कोरियन कंपनी का अत्याधुनिक सैमसुंग कंपनी का सामान अब नेपालगंज में
मध्य पश्चिमकै एकमात्र सैमसुंग कंपनी को अत्याधुनिक डीलर सैमसुंग प्लाजा सुर्खेत रोड धम्बोजी।
सैमसुंग का निकै आधुनिक तथा गुणस्तरीय मोबाइल, फ्रिज, टीवी, वाशिंग मेसिन, वैक्यूम क्लीनर, माइक्रोवेन, एयर कंडीशन, एसी लगायत का संपूर्ण एसेसरीज उपलब्ध छ।
सैमसुंग का कोरिया में उत्पादन होने स्तरीय सामान अब सैमसुंग प्लाजा बाटै।
सैमसुंग प्लाजा सुर्खेत रोड सिटी प्यालेस होटल मुनि थम्बोजी नेपालगंज। फोन नंबर 081410066।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको, कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स लिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स इक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्। कक्षा सञ्चालन एहिजेट 10 गतेबाट भइरहेको छ। स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज सुर्खेत रोड नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि। सम्पर्क फोन नम्बर 081520570, 98582833 र 98582705।
रंगाऊ है रंगाऊ, रंगाऊ है रंगाऊ, सारा घर खुशी ले रंगाऊ, पशुपति पेश कई रंग ले अपनो संसार सजाऊं, रंगाऊं है रंगाऊं,
पशुपति पेंट्स खुशी का रंग हरू।
खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानून अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौं। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोग बारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौं। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सर एफएम .org मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबर को साथ में
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुप को उत्कृष्ट उत्पादन।
सरकारले घोषणा गरेको वन दशकमा निजी वन प्रवर्धनका लागि पनि धेरै कार्यक्रम छन्। निजी वन प्रवर्धनका लागि वन दर्ता गर्दा 4,000 रुपियाँ सहयोग गर्ने नीति पनि सरकारले ल्याएको छ। बाँकेमा पनि पछिल्लो समय निजी वन आशलाग्दो किसिमले फस्टाइरहेको सम्बद्धको दावी छ। जिल्ला वनको सहयोगमा परसपुरमा निजी वन सञ्जालको कार्यालय समेत सञ्चालनमा ल्याइएको छ। बाँकेमा निजी वनको अवस्थाबारे कुराकानी गर्दै जिल्ला वन कार्यालय बाँकेका प्रमुख पुष्पराज बर्तेउला।
बाँकेमा अब निजी वनको अवस्था मैले सरस्वती हेर्दाखेरि राम्रै छ। यो किनभने यहाँ चाहिँ अब अरू जात होइन कि बढी विशेष गरी मसलाको चाहिँ लगाउनलाई धेरै उत्प्रेरित पनि छन्। अब हामीले गत साल पनि करिब करिब चाहिँ निजीतिर हाम्रो करिब करिब 5,00,000 बिरुवा गयो होला। 5,00,000 बिरुवा निजी क्षेत्रले चाहिँ लगाएको छ र त्यो हामीलाई के लागेको छ भने त्यसमा कम्तीमा पनि 50% अथवा त्योभन्दा बढी नै जोगिन्छ र उहाँहरूले विशेष गरी आफ्नै त्यो जग्गामा लगाउने गरी लिएर जानुभएको।
दिन प्रतिदिन निजी वनहरू चाहिँ बढ्दै रहेका छन्। यसले भविष्यमा देखाउने चाहिँ प्रतिफल के हो?
निजी वन बढ्दै गयो भने एउटा त्यो जुन निजी वन धनीले पनि प्रतिफल प्राप्त गर्ने र त्यसबाट यहाँको हिसाबले हो भने तपाईँको चाहिँ मसलाको धेरै लगाएछ। मसला लगाउँदाखेरि के भयो भने यहाँ 5-6 वर्षमा क्विक रिटर्न आउने भयो। त्यसबाट अब यो यहाँ धेरै जस्तो यो प्लाइवुड फ्याक्ट्रीहरूमा चाहिँ भेनियरको रूपमा चाहिँ त्यो प्रयोग भइरहेछ र त्यो क्विक एकदम छिटो आमदानी प्राप्त भएको छ। एक दोस्रो अर्को के हुन्छ भने जब हामीले निजी रूपमा चाहिँ वन पैदाहरू हामीलाई प्राप्त हुन्छ त्यो के हुन्छ भने सरकारी वनमा चाहिँ त्यसको प्रेसर कम हुन्छ। किनभने हामीले सहज रूपमा चाहिँ वन पैदा पायौँ भने जङ्गलमा त जाने कुरो भएन। किनभने त्यसको चाहिँ प्रेसर जुन जङ्गलमा जुन पर्ने प्रेसर हुन्छ नि त्यो एकदम कम हुन्छ र त्यसले गर्दाखेरि वन संरक्षणमा पनि योगदान पुग्छ।
निजी वन बढ्दै गयो हुनाले यहाँहरूलाई अझ काम गर्न सजिलो भइरहेको हो?
काम गर्न सजिलो भन्दा पनि निजी वन एउटा चाहिँ लाई प्रमोट गर्ने सरकारको पनि नीति हो। त्यो भएको हुँदाखेरि जस्तो हामीले पनि यहाँ चाहिँ हामीले सहयोग गरेर यो बाँकी जिल्लाको पनि हामीले यहाँ एउटा अहिले चाहिँ निजी वन सञ्जालको अफिस पनि हाम्रै सहयोगमा चाहिँ भइसकेको छ। परसपुरमा अफिस बसेको छ र केही संगठित पनि हुँदै जानुभएको छ। सरकारले पनि अब यो निजी वन दर्ता गर्न आउँदाखेरि चाहिँ अब तोकेको छ अहिले चाहिँ सहयोग गर्ने 4,000 रुपियाँ भन्ने हिसाबबाट चाहिँ सरकारले पनि तोकेको छ अहिले। त्यो भएर यो कार्यक्रमहरू आएछ र निजी वनको चाहिँ प्रमोसन वृक्षारोपणदेखि लिएर गएर अहिले सरकारले चाहिँ जुन वन दशक घोषणा गरेको छ त्यसमा पनि निजी वनलाई धेरै चाहिँ प्रवर्धन गर्ने कार्यक्रम छ।
यहाँहरूले अहिले चाहिँ निजी वनलाई दिएको चाहिँ के हो?
अहिले दियो भने त अब गत साल एक त बिरुवा दियौँ, अर्को हामीले चाहिँ त्यहाँ अफिस स्थापना गर्नको लागि 50,000 रुपियाँ सहयोग गरिदिएको थियौँ। त्यसपछि गएर अफिसहरू राख्नु भएको छ, त्यसको अब घर भाडा साडा यता फर्निचर सर्निचर यता राख्नु भएको छ र उहाँहरू संगठित पनि हुँदै जानु भएको छ।
कति जति छ बाँकेमा निजी वन?
अब यसको एक्ज्याक्ट डाटा त अब मलाई त्यो अहिले थाहा पनि भएन होइन। अब यो मैले त्यो अलिकति कार्यालयमा रेकर्डै हेर्नुपर्ने अवस्था हुन्छ होइन, त्यसलाई म हेरेर म भनौँला। मलाई जहाँसम्म लाग्छ चाहिँ अब यो चाहिँ धेरै नै त्यो जुन एकदम चाहिँ भइसकेको अवस्था त छैन, तर जे होस् आशा लाग्दो अवस्थामा छ मैले देखेँ।
के छ चुनौती निजी वनमा?
निजी वनमा खास अब त्यस्तो हामीले चुनौती देखाएको छैन, तर त्यही हो अब त्यसमा संरक्षण सम्वर्धन र त्यसको लागि चाहिँ अलिकति बिरुवा हामीले दिएपछि बिरुवा उत्पादनपछि यो हाइटसम्म चाहिँ भएपछि केही सरकारले चाहिँ अनुदान दिन सक्ने व्यवस्था भयो भने त्यहाँ चाहिँ अलिकति जनताहरू धेरैभन्दा धेरै लाग्थे भन्ने चाहिँ लाग्छ मलाई।
बिरुवा निशुल्क दिनुहुन्छ कि?
अब हामीले अब यस्तो अब उसले मागे जति नपाउन सक्छ, तर हामी जे दिन्छौँ निशुल्क दिन्छौँ। सामुदायिक वनलाई पनि दिन्छौँ, निजीलाई पनि दिन्छौँ। अब त्यो माग्ने आउने प्रत्येक चाहिँ अब किनभने हामीले यहाँ हामीलाई प्रेसर धेरै छ बिरुवा माग्ने, विशेष गरी मसलाको। अब हामीले चाहिँ यहाँ चाहिँ वितरण गरेपछि चाहिँ करिब करिब 2 दिनमै सकिन्छ।
निजी वनमा सम्भावना चाहिँ छ बाँकेमा?
छ, एकदम राम्रो सम्भावना चाहिँ धेरै राम्रो सम्भावना छ।
जिल्ला वन कार्यालय बाँकेका प्रमुख पुष्पराज बर्तौला र खगेन्द्र दाहाल। नेपालगंजको बजारमा अडहर र चनाको मूल्य छोई नसक्ने गरी बढ़ेको छ। नाकाबन्दीको समयमा 80 रूपियाँ प्रति किलो पाइने चनाको मूल्य हालाएर 170 रूपियाँ पुगेको छ। एक किलो अडहरको दाल 280 रूपियाँ पुगेको छ। नाकाबन्दी समयमा 150 सम्म पुगेको दाल झन बढ़ेको हो। अडहर र चनाको मूल्य अनुमान गरेभन्दा पनि महँगो भएको छ। नेपालगंज किराना तथा खाद्य व्यवसाय संघका महासचिव श्याम सुन्दर अधिकारी भन्नुहुन्छ, यी वस्तुमा यति धेरै मूल्य पहिले बढ़ेको हो, यसरी मूल्य बढ़ेको देखेर हामी हैरान छौं। नेपालमा उत्पादन कम भएपछि चना अस्ट्रेलियाबाट आयात भएको व्यवसायहरू बताउँछन्। त्यस्तै चामल, चिनी, तेल, चाउचाउ, बिस्कुट लगायतका वस्तुको मूल्य पनि पहिलेको अवस्थामा फर्किएको छैन। भारतीय बजारमा मूल्य बढ़ेपछि त्यसको असर नेपालगंजमा पनि परेको छ। चिनी 80 रूपियाँ किलो बिक्री भइरहेको छ। नाकाबन्दीका बेला 250 रूपियाँ लिटर पाइने तेलको मूल्य 170 रूपियाँ पर्छ। जीरा मसिनो चामल 190 रुपियाँ किलो पर्छ। चाउचाउ र बिस्कुटको मूल्य पहिलेकै छ। नाकाबन्दी महँगी भएपछि ती कम्पनीहरूले मूल्य बढेको स्टिकर टाँसेका छन्। हाल त्यही मूल्य बजारमा कायम छ। महासचिव अधिकारीले भन्नुभयो, उत्पादन गर्ने कम्पनीहरूले नै मूल्य बढाएपछि व्यवसायहरूले पनि बढाएका हुन्। स्थानीय प्रशासनले भने बजार अनुगमन गर्न भएको छैन। सहायक प्रमुख जिल्लाधिकारी जगत बहादुर बस्नेतको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ। यसअघि वाणिज्य कार्यालयले पनि चाडपर्वका बेला बजार अनुगमन गर्दै आएको थियो, तर सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फुटाएपछि वाणिज्यले अनुगमन छोडेको हो। आजको कान्तिपुर दैनिकमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
कोहलपुर 10 र 13 वडा बीचमा रहेको चटारा स्थित डुडुवा खोलामा जोखिम मोलेर विद्यार्थी वार पार गर्दै आएका छन्। खोलामा निर्मित झोलुङ्गे पुल दुई वर्ष अघि बाढ़ीले बगाएता आसपासका सयौं विद्यार्थी जोखिम मोलेर खोला वार पार गर्न बाध्य भएका खबर टेकेन्द्र बस्यालले आजको नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। साना बालबालिका अभिभावकको भुइँ चढेर वार पार गर्छन्। पश्चिम डायरीमा बाल अधिकार संरक्षणका चुनौती।
जति पनि बालबालिकाका संरक्षण सम्बन्धी कानून नीति नियमहरू बनेका छन् उनीहरूको प्रभावकारी रूपमा कार्यान्वयन नहुनु नै एउटा प्रमुख चुनौतीको रूपमा रहेको छ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
आउन त दियो त्यो मान्छेलाई, आज पनि ठग्नु भएछ। अब त जति फकाए नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो। सुन त, लौ यो सामान राख।
वाओ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ। एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो, लिइहालेँ। अर्कोचोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्ज। महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98-6-53-99-99।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। बाल अधिकार संवर्धन र संरक्षणमा थुप्रै चुनौती छन्। कानूनको पालना नभएसम्म बाल अधिकार संरक्षणमा चुनौती रहिरहन्छ। विवाह, बालश्रम, बालबालिका वैश्वेखन तथा ओसार पसार, बाल हिंसा र शोषणका घटना रोकिएका छैनन्। बाल अधिकार हननका घटना रोक्नका लागि कानून कार्यान्वयन जरूरी छ। बाल अधिकार संरक्षणका चुनौतीबारे सुनौ आजको नागरिक आवाज।
मेरो नाम लक्ष्मी पौडेल। जुन कुरा बालबालिकाको सरकारले जुन साक्षरता नै 100% पुर्याउन सकिरहेको अवस्था छैन। भर्ना अभियान हरेक साल सुरु हुन्छ, त्यो भर्ना अभियानमा केही सफल देखिए पनि विद्यालयमा टिकाइरहन नसक्ने, छोडेर जाने स्थिति एउटा छ।
म नारायण चालिसी। बर्गेलती रूपमा बाल अधिकार हननका तमाम घटनाहरू हामीले देखिरहेका छौँ। सरकारवाला निकायहरू खासै सकिरहेका छैनन् जस्तो लाग्छ। एउटा नै त्यो चुनौती हो। दूरदराजका गाउँहरूमा जहाँ असंख्य पीडा बोकेर बच्चाहरू विद्यालय पनि आउन पाइरहेका छैन।
मेरो नाम गुलाम घोष कादरी हो। म अब खास गरी चुनौती हेर्ने हो भने बाल विवाह एकदमै देखिएको छ। खास गरी अब मधेसी समुदायहरूमा बढी चाहिँ देखा पर्छ। जुन अब शिक्षाबाट वञ्चित रहेका बालबालिकाहरू छन्, जो कि 2 कक्षा 3 सम्म पढेर चाहिँ छोडिसकेका छन्, त्यस्ता बालबालिकाहरू घरमै बस्नुपर्ने अवस्था हुन्छ। 14 वर्ष 15 वर्ष पुगेपछि तिनीहरूको बिहा गरिदिने चाहिँ चलन रहेको छ। त्यो एउटा ठुलो समस्याको रूपमा रहेको छ।
कामना सिंह। बालबालिकाको संरक्षणमा देखेका समस्याहरू भन्नाले, जुन जति पनि बालबालिकाका संरक्षण सम्बन्धी कानून नीति नियमहरू बनेका छन् उनीहरूको प्रभावकारी रूपमा कार्यान्वयन नहुनु नै एउटा प्रमुख चुनौतीको रूपमा रहेको छ।
जगदीश साई। हाम्रो गाउँतिर रहेको चाहिँ मुख्य रूपमा भनेको बाल विवाह रहेको, जति पहल गरे पनि सकेनौ।
म तारा कुमारी खत्री, रोकाए। छिटो बाल विवाह होइन, बाल विवाहमा उनीहरू आफै चाहिने तपाईँको सन्तुलित नभएको हुन्छ। यो फेसबुकलाई पनि मैले गलत नै वे देखिरहेको छु।
उच्च नेकाली भेगमा पाइने जडीबुटी चोरी निकासी वर्षेनी बढ्दै गएको छ। यो खबर जाजरकोटको हो। जडीबुटी संरक्षण तथा रोकथाम गर्नेतर्फ कसैको ध्यान नपुग्दा चोरी निकासी झनै मौलाएको स्थानीयले बताएका छन्। जाजरकोट जुम्ला र डोल्पाको सिमानाको 4000 मिटर उचाइ चाखुरी लेकबाट मूल्यवान जडीबुटी चोरी निकासी भइरहेको स्थानीयले बताएका छन्। भीमबहादुर सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
वैदेशिक रोजगारीका नाममा पीड़ित बनेका व्यक्तिले उजुरी लिने निकाय बाँकेमा नहुँदा न्याय पाउनबाट वञ्चित भएका छन्। उजुरीका लागि काठमाडौँ जानुपर्ने भएका कारण अधिकांश पीड़ित पीड़ा सहरे बस्न बाध्य छन्। जिल्लाबाट काठमाडौँ आउजाउ गर्न समय र आर्थिक दुवै भार पर्ने भएकाले पीड़ितहरू अन्यायमा पर्ने र पीड़कले उन्मुक्ति पाउने गरेका छन्। वैदेशिक रोजगारी पीड़ित गनापुरका रामसेवक बाहुनको त्यस्तै पीड़ा छ। आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
चारतारे स्तरको होटल सिग्नेट इन कृष्णाले पहिलो पटक आजबाट नेपालगंजमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ। नेपालगंज 3 सुर्खेत रोडमा रहेको होटल स्थानीय व्यवसायी दिपेन्द्र अग्रवालले 50 करोड़ रूपियाँको लागतमा स्थापना गर्नुभएको हो। आफ्नै 17 कट्ठा जमीनमा स्थापना गरेको उहाँले बताउनु भएको छ। होटल सञ्चालनको सम्पूर्ण जिम्मा विदेशी कम्पनी सिग्नेट इन्डले लिएको छ। भैतला सहित आर्तले भूकम्प प्रतिरोधात्मक भवनमा होटलले 96 कोठा 4 रेस्टुरेन्ट 2 सभा लगायतका पूर्वाधार तयार गरेको छ। सद्भाव दैनिकमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत। मधेसका माग र सम्बोधनबारे आजको नागरिक मतमा नेपालगंज 4 एकलैनीका राधा रमन गुप्ताको विचार।
आफ्नो मधेसीहरूको मतलब उसको शहीद उसको जुन भय छ तमाम त्यही उसको मिल्नु पर्यो, उसको बनाउनु पर्यो चौक चौकमा आफ्नो उसको शहीदको, अरू उसको जुन घायल भएछ उसको पनि पैसा तिर्नु पर्यो, मिल्नु पर्यो, जुन मरिसकेछ उसको क्षतिपूर्ति दिनु पर्यो। यही सब छ समस्याहरू। संविधान पनि संशोधन छ, जो कुन कुन टुट्टै छ, माग कति के छ, नागरिकता के छ, त्यसमा बनेको छ कसैको भनेको छैन, प्रशस्त सामान्य कुरा छ। त्यही हामी भनिरहेको छौँ कि मधेसी केही न केही दिनुपर्छ, अधिकार या कुनै किसिमको बनाउनु पर्यो, उसको माग छ पुरा गरिदिनु पर्छ।
यिनै खबरसँगै बिहानको पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तह पुनर्संरचनाका लागि बाँकेमा 2 प्रस्तावको तयारी। प्रदेश नम्बर 5 उच्च अदालत तुलसीपुरमा 6 सुर्खेतमा तोकियो।
नेपालका औद्योगिक वाणिज्य संघको डेलिगेसन टोली काठमाडौँमा, टोलीद्वारा विद्युत समस्या सम्बोधनबारे प्रधानमन्त्री दाहालको ध्यान आकर्षण।
जुम्लाबाट 16 करोड़को स्याउ निर्यात, निर्यात प्रतिशत अझै बढ्न सक्ने। महिला बालबालिका कार्यालय कालीकोटमा हाकिमकै कार्यकक्षमा मदिरा पार्टी।
र अदालतले आदेश दिँदा पनि नेपालगंजमा चिल्ड्रेन पार्क निर्माणमा बेवास्ता।
पश्चिम डायरी कृष्णसारेफएम.ओआरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै निशु र म प्रिया विदा हुन्छौ। आज भदौ 30 गते बिहिबार, सेप्टेम्बर 15 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।